नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रमको पहिलो भागमा चुनाव केन्द्रित भएर कांग्रेसले हिजोदेखि शुरू गरेको केन्द्रीय समितिको बैठक र कार्यक्रमको दोस्रो भागमा भैरवामा द्वन्द पीड़ितले गरेको आय आर्जन र जीविकोपार्जनका उपायबारे छलफल गर्दैछौं। संसदको ठूलो र प्रमुख सत्ता साझेदार दल भएर पनि निष्क्रिय जस्तो देखिएको नेपाली कांग्रेस आगामी वैशाख 31 गते हुने स्थानीय चुनावमा केन्द्रित भएको छ। अपेक्षाकृत रूपमा नेतृत्वले पार्टीलाई गति दिन नसकेको आरोप कार्यकर्ताले नै लगाइरहेका बेला कांग्रेस आक्रामक रूपमा चुनावी मैदानमा उत्रने तयारीमा जुटेको हो। चुनाव आउन 48 दिन मात्र बाँकी रहँदा केन्द्रीय कार्य समिति बैठकबाट कांग्रेसले अब भने आफ्नो भयभरको शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ। बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन र महेश आचार्यको संयोजकत्वमा निर्वाचन घोषणा पत्र निर्माणका लागि समिति बनाएको छ। आजको कार्यक्रममा हामी कांग्रेसले थालेको चुनाव केन्द्रित अभियान कसरी अगाडि बढ्छ, उम्मेद्वार चयनका मापदण्ड के हुन्छन्, चुनाव अघि नै मधेसी दललाई सहमतिमा ल्याउन कांग्रेसले के गरिरहेको छ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी। तपाईँलाई कार्यक्रम बदलिँदा नेपालमा स्वागत छ।
हजुर, धन्यवाद।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक शुरू भएको छ, के विषयमा छलफल हो, हामी के विषयमा निर्णयमा पुग्यौं?
मुख्य रूपमा सभापतिज्यूबाट 8 वटा बुँदा र एउटा विविध भनेर एजेन्डाहरू प्रस्तुत भएको छ। अहिलेसम्म 3 विषयमा टुङ्गो लागिसकेको छ। एउटा कार्य सम्पादन समितिको विषयमा, अर्को विभागकोहरूको विषयमा, र यो घोषणा पत्र तयार गर्ने एउटा समिति बनाउने भन्ने कुरा। 3 विषयमा घरिघरि हामी सबै सहमतिमा पुगिसकेका छौँ र अन्य विषयमा छलफल चलिरहेको छ र बोल्ने क्रम जारी छ।
यो कार्य सम्पादन समितिमा चाहिँ को को हुनुहुन्छ?
अब कार्य सम्पादन समितिमा अब नेताहरूको बिचको सहमति अनुसार 22 कार्य समितिको सदस्य, अब 7 पदाधिकारी हो, पदाधिकारीहरू पनि 15 सदस्य रहने व्यवस्था भएको हुँदा अब 1 देखि 29 नम्बरसम्म लाइन लगाएरै रहने कुरामा सहमति। अब त्यसलाई वरियता भन्दा पनि 1 देखि 29 नम्बरसम्मको
केन्द्रीय कार्य समितिको बैठक नै भावी वैशाख 31 चुनावलाई लक्षित गरेर सुरु भएको छ। यो चुनावको विषयमा चाहिँ के कुरा भयो, काङ्ग्रेस अब कसरी अगाडि बढ्दैछ चुनावमा?
होइन, अब यो त बोल्ने क्रम बल्ल भर्खर सुरु भएको छ, केन्द्रीय सदस्यहरूले मात्रै बोल्नुभएको छ। त्यसैले यो छलफलपछि नै हाम्रा कसरी चुनावमा जाने, हाम्रा भावी कार्यक्रमहरू, चुनाव कसरी अभियानलाई कसरी चलाउने, अगाडि बढाउने भन्ने कुराहरू त यसपछि नै निर्णय होला अहिले नि म भन्ने कुरो पनि भएन। तर मोटामोटी के हो भने हामीले अब चुनाव चाहिँ धेरै समय, करिब 40 दिनको अवधि रहेको अवस्थामा अब चुनावलाई 7 प्रदेशमा हामीले चाहिँ संयुक्त रूपमा चुनावी आमसभाहरू गर्ने, प्रचार प्रसारहरू गर्ने, केन्द्रीय प्रतिनिधिहरू खटाउने, हामीले विगतमा पनि अब 3-4 महिना अगाडि पनि केन्द्रीय प्रतिनिधिहरूलाई चुनावलाई लक्षित गरेरै केन्द्रीय प्रतिनिधिहरू केन्द्रीय कार्यालयबाट खटिएका थियौँ। हामीहरू सबै करिब 2 महिनाको अवधि गाउँमा रहने गरी अब त्यो प्रतिवेदन पनि आइसकेपछि त्यो प्रतिवेदनका आधारमा कुन कुन जिल्लामा कुन कुन गाउँमा काङ्ग्रेसको स्थितिहरू के छ, हामीले चाहिँ त्यसलाई त्यो जिल्ला तत्त गाउँको अवस्था हेरेर रणनीति कसरी बनाउने र टिकट वितरण गर्ने पनि मापदण्ड अहिलेको विधानले अलिकति विवादास्पद देखिएको छ। कोही ठाउँमा जिल्लाले गर्ने भनिएको छ, कोही ठाउँमा चाहिँ क्षेत्रीय समितिले गर्ने भनेको छ, कोही ठाउँमा चाहिँ केन्द्रले पनि गर्ने भनिएको छ। त्यस्तो अवस्थामा चाहिँ अलिकति दुविधा भएको हुनाले त्यसलाई पनि पहिला चाहिँ समायोजन गर्न जरुरी छ, त्यसलाई चाहिँ एकरूपता ल्याउन जरुरी छ। कसले टिकट दिने भन्ने कुराहरू नै कुरो टुङ्गो नलागेका हुनाले पनि जिल्ला जिल्लामा अन्यल छ। र त्यस सँगसँगै पहिला गाउँ विकास समितिहरू थियो हाम्रो पार्टीको गाउँ कार्य समिति भन्ने, अहिले 6 वटा 7 वटा 8 वटा वा 5 वटा गाउँ कार्य समितिहरू मिलेर एउटा गाउँपालिका बनेको छ। गाउँ गाउँमा चाहिँ हाम्रो गाउँ स्तरीय संरचना थियो, जिल्ला क्षेत्रीय स्तरको संरचना थियो, गाउँपालिका स्तरीय हाम्रो संरचनाहरू थिएन। अब अहिले बनेको गाउँपालिकाहरूको चाहिँ संरचना कसरी बनाउने भन्ने कुराहरूमा पनि हाम्रो अहिले छलफल छ। त्यसैले यो सबै चिजहरू के छ भने यो बैठक संविधानसँग जोडिएको विषय र निर्वाचनसँग जोडिएको विषय, पार्टीको सङ्गठनसँग जोडिएको विषय छ, छलफल जारी छ। हामी अब यो घोषणा पत्र बनिसकेपछि पनि हाम्रा केही कुराहरू राष्ट्रिय मुद्दाहरू के हुन् हामी कुन कुरामा हामी जोड दिइराखेका छौँ त्यो विषयहरू पनि उठ्छन् र चुनावी रणनीतिका विषयमा पनि हामी स्थानीय रूपमा चाहिँ कसरी जाने नगरपालिकामा कसरी जाने कुन मापदण्ड अनुसार जाने भन्ने कुरामा अहिले चाहिँ यो सम्पूर्ण बैठक चुनाव केन्द्रित नै छ।
जस्तै अहिले काङ्ग्रेसको विधानमा चाहिँ स्थानीय तहको प्रतिनिधि छनौट जारी जुन पुरानो संरचना छ जिल्ला कार्य समितिले सबै टुङ्गो लगाउने जस्तो देखिन्छ। अब के हुन्छ यो चाहिँ धेरै त तपाईँले भनिहाल्नुभयो साना इकाइहरू गाभेर ठुला इकाइहरू बनाएका छन्। अब के गर्छ केन्द्रले हस्तक्षेप गर्छ कि महानगरको उपमहानगरको नगरपालिकाको उम्मेद्वार चयनको विषय त किनकि अब त धेरै समय पनि बाँकी छैन।
अब यो यसलाई हस्तक्षेप भन्दा पनि के हो भने कसरी यसलाई व्यवहारिक र कसरी यसलाई सन्तुलित बनाउने भन्ने विषय नै महत्त्वपूर्ण विषय हो। मैले अघि पनि भने अब पहिला गाउँ कार्य समितिको कुराहरू सबै गाउँले क्षेत्रले गाउँको सिफारिसमा क्षेत्र र जिल्लाले निर्णय गर्ने अवस्था थियो विधानमा पनि त्यही छ। अब अहिले ठुलो ठुलो चाहिँ युनिटहरू बनेको अवस्था छ। अब तपाईँले महानगरपालिकै अहिले चारवटा भइसकेको छ जुन महानगरपालिका भनेको सङ्घीय संसदको निर्वाचन क्षेत्रभन्दा पनि बढी भूगोल जनसङ्ख्या ओगटेको छ। अब त्यसमा चाहिँ जिल्लालाई दिने कुराहरू कति व्यवहारिक होला ठिक हो जिल्लालाई दिने कुरो आफैमा असल कुराहरू हो जिल्ला क्षेत्रलाई विकेन्द्रीकरण गर्ने अधिकार विकेन्द्रित गरेर उहाँहरूलाई नै अधिकार दिने कुराहरू ठिक छ तर त्यहाँ समस्याहरू आयो भने किनभने जिल्लामा क्षेत्रमा ठुलो समस्याहरू आयो भने त्यसै कारणले निर्वाचन हार्ने अवस्था आउन पनि सक्यो भने के गर्ने भन्ने कुरो गम्भीरतापूर्वक छलफल भइसकेको छ। त्यसैले आधार त अझै पनि क्षेत्र र जिल्लालाई मान्नुपर्छ सिफारिस उहाँहरूले नै मान्नुपर्छ नगर समिति गाउँ समिति क्षेत्रीय समिति जिल्ला कार्य समितिको सिफारिसलाई नै मुख्य रूपमा आधार मान्नुपर्छ। त्यही आधारलाई त्यसैलाई नै प्राथमिकता दिएर अब केन्द्रले गर्ने वा निर्णय नै त्यही गर्न दिने वा केन्द्रीय प्रतिनिधि त्यहाँ पठाएर केन्द्रीय प्रतिनिधिको रोभरमा त्यो गर्ने भन्ने कुराहरू छ। अब कतिपय जिल्लामा विगतमा नै हामीले के देख्यौँ भने अब यो टिकट वितरणको अवस्थामा जिल्लालाई सिफारिस गर्ने अधिकार दिँदाखेरि पनि कतिपय जिल्लाहरूमा उपयुक्त लोकप्रिय मान्छे भन्दा पनि जिल्ला कार्य समितिको बहुमतको आधारमा मात्रै पनि सिफारिस भएको अवस्था छ। एउटा व्यक्ति लोकप्रिय होला अर्को त्यो व्यक्तिको जिल्ला कार्य समितिमा बहुमत नहोला त्यस्तो अवस्थामा त समस्या आउँछ पार्टीले चुनावै हार्न सक्ने पनि अवस्था आउँछ। त्यसैले केन्द्रको केही न केही संलग्नता चाहे पर्यवेक्षकको रूपमा प्रतिनिधिको रूपमा होला वा केन्द्रले तय गर्ने गरी मूल आधार क्षेत्र जिल्ला नगरको सिफारिसलाई मानि केन्द्रको संलग्नता केही न केही रूपमा रहँदाखेरि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।
काङ्ग्रेसबाट उम्मेद्वार हुने धेरै आकाङ्क्षीहरूले नै अहिले हामीलाई सुनिरहेका छन् ती मापदण्ड चाहिँ के बनाउला जस्तै ती तहले हामीलाई माथि सिफारिस गर्नको लागि पार्टीको सक्रियता होला पार्टीमा चाहिँ विभिन्न भूमिका निर्वाह गरेको होला ती मापदण्डहरू चाहिँ के
त्यसमा त अब विगतमा पनि करिब करिब मापदण्ड हाम्रो त्यस्तै हो अहिले पनि के भने पार्टीप्रतिको लगाव पार्टीप्रतिको प्रतिबद्धता निष्ठा त प्रमुख आधार मानिहालिन्छ त्यसपछि वरियता सिनियरिटी पनि र त्यो सँगसँगै अहिले त अब चुनाव पनि जित्नुपर्ने अवस्था छ पार्टीभित्र हामीले सिनियरिटीलाई मात्रै आधार मान्दा पनि हुन्छ तर अहिले प्रतिपक्षसँग पनि चुनाव लड्नुपर्ने हामी अरू पार्टीहरूसँग पनि चुनाव लड्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि हामीले पार्टीप्रतिको प्रतिबद्धतालाई प्रमुख आधार मानेर सिनियरिटीलाई पनि आधार मानेर लोकप्रियतालाई त प्रमुख आधार मान्नुपर्छ किनकि अहिले चुनाव भनेको जित्ने हो निर्वाचनमा जाने आफ्नो पार्टीको पक्षमा परिणाम ल्याउनको लागि हो निर्वाचनमा जाने भनेको पार्टीलाई विजयी गराउने हो निर्वाचन भन्न साथै निर्वाचनमा जाने सहभागिता मात्रै होइन त्यसैले विजयी पनि हुनुपर्ने भएको हुनाले हामीले लोकप्रियतालाई पनि प्रमुख आधार मान्छौँ। विगतमा पनि हामीले 48 सालको चुनावमा जति बेला म आफै सभापति थिएँ नेपाली काङ्ग्रेस पर्वतको त्यसपछि 54 सालको चुनावमा पनि म आफै सभापति थिएँ त्यति बेला हामीले 48 सालमा जुन तरिकाले हामीले चाहिँ निर्वाचनमा टिकट वितरण गऱ्यौँ त्यो वितरण गर्दाखेरि धेरै लोकप्रियतालाई आधार मान्यौँ जिल्लाको सिफारिसलाई बढी आधार मान्दाखेरि परिणाम पनि राम्रो आयो। अब 54 सालमा एउटा त अब त्यति बेलाको सरकारको चाहिँ नीति जुन परिवेशमा 64 सालको चुनाव संसदको र 54 सालको स्थानीय निर्वाचनको कुरा करिकरी नेपालीहरूले एउटै रूपमा लिन्छन् त्यसैले पनि परिणाम अपेक्षित भएन होला सोचे जस्तो नेपाली जनताले चाहे जस्तो परिणाम आएन त्यसैले अहिले पनि चुनावलाई चाहिँ ड्राइभ गर्न सक्ने हाक्न सक्ने जनताका बिचमा लोकप्रिय जनताको पछि राम्रो छवि बनाएको र पार्टीप्रति प्रतिबद्ध मान्छेलाई दिनुपर्छ।
स्थानीय चुनाव भन्ने बित्तिकै स्थानीय मुद्दा विकास निर्माणका कुरा त स्वतै त्यहाँको स्वत स्थानीय एजेन्डा भइ नै हाल्छन्। त्यसका अलावा जस्तै केन्द्रीय कार्य समितिको बैठकले पनि महेश आचार्यको संयोजकत्वमा एउटा चाहिँ चुनावी अभियानको हाम्रो एजेन्डाको लागि समिति नै गठन गरेका छ। केन्द्रबाट चाहिँ पार्टीले कस्ता कस्ता एजेन्डाहरू चाहिँ अगाडि सार्छ यो चुनावको लागि?
यी मुद्दा किनभने अब भर्खरै अब यो हाम्रो चाहिँ घोषणा पत्र बनाउनका लागि समिति बनेको भर्खरै अब पूर्ण बनिसकेको छैन, त्यस्तो अवस्थामा सबै एजेन्डाहरू यो समेटिन्छन् भन्ने कुराहरू त अहिले भन्न सकिँदैन। तर पनि के हो भने मूल रूपमा अब चाहिँ संविधान कार्यान्वयन भएर आएको अवस्थामा अब संविधानलाई कार्यान्वयन हुनका लागि सहज हुने संविधानले नेपाली जनतालाई जसरी सम्पूर्ण बनाउने एउटा आकाङ्क्षा सोच राखेको छ, नेपालको समृद्धिको अपेक्षा गरेको छ, त्यसले यी सबैलाई समेटेर अब विकासमा हामीले के भने राजनीतिक मुद्दाहरू करिब करिब अब समाधान भइसक्यो भन्ने अर्थमा बुझ्नुपर्छ। अब यो निर्वाचनहरू भइसकेपछि अब समृद्धिका बाटाहरू समृद्धिका चाहिँ मुद्दाहरू नै आर्थिक मुद्दाहरू नै प्रथम रूपमा यसले चाहिँ प्रश्रय पाउनुपर्छ र प्राथमिकता पाउनुपर्छ। त्यसैले समृद्धिका आधारहरू के हुन सक्छन्, आफ्ना मोडेलहरू छन्, अब साम्यवादीहरूको आफ्नै मोडेल छ, केन्द्रीकृत शासन प्रणाली हाम्रो चाहिँ आफ्नै मोडेल छ, विकेन्द्रीकृत शासन प्रणाली, हामी हरेक निर्णयहरू हरेक प्रक्रियाहरू हरेक मुद्दाहरू जनताबाट उठुन्, जनता तहबाट छलफल भएर अगाडि आउन् भन्ने हामी चाहन्छौँ। त्यसैले जनतालाई छुने गरी जनतालाई समृद्ध बनाउने गरी विकास सँगसँगै विकास मार्फत पनि जनताले आफूलाई चाहिँ सार्वभौम ठानुन्, ताकि विकासका हरेक मुद्दामा जनताको सहभागिता भयो, उसको जनताको संलग्नता भयो भने उसले विकास त पाउँछ पाउँछै तर आफूलाई पनि एउटा सार्वभौम ठान्छ जनताले पनि, किनकि हरेक मुद्दामा मेरो सहभागिता छ, मेरो निर्णय र मेरो चाहिँ मतका कारणले आज यो चाहिँ मुद्दाहरू स्थापित भएको हो भन्ने खालले जनतालाई समृद्ध बनाउने मूलभूत समृद्ध खालको आर्थिक मुद्दाहरूमा हामी केन्द्र हुनुपर्छ। त्यसरी नै हामीले संविधानले व्यवस्था गरेका छौँ, समावेशी संरचना समावेशी कुराको जुन सोच राखेका छौँ, कतिपय कुराहरू हामीले व्यवहारमा उतार्न सकेका छैनौँ, त्यसलाई पनि हामीले चाहिँ प्रभावकारी रूपमा कि अबको संविधानका विषयवस्तुहरू केवल संविधानको अक्षरमा संविधानको किताबमा लेखिने अक्षरहरू मात्रै होइन जनताले उपभोग गर्ने जनताले महसुस गर्न पाउने गरी हामीले चाहिँ मुद्दालाई अगाडि बढाएका छौँ भनेर हाम्रा घोषणा पत्रमा चाहिँ गर्नुपर्छ। अहिले पनि विभेदहरू छन्, छुवाछुतहरू छन्, यी सबै कुराहरूलाई चाहे महिलामाथि होस् चाहे दलितमाथि होस् चाहे अल्पसङ्ख्यक उत्पीडितमाथि होस् चाहे जनजाति होस् चाहे अन्य जातहरू होस् यी सबैको बिचमा खालको पनि सबैले हरेक प्रक्रिया मुलुकको चाहिँ निर्णय प्रक्रियामा चाहे त्यो विकास होस् चाहे राजनीति होस् चाहे सामाजिक सांस्कृतिक चाहिँ परिवर्तनको कुराहरू होस् यी सबै चिजमा चाहिँ हामी सबै जनताको समान सहभागिता छ। संविधानले त अक्षरले विभेद गरेको छैन, काङ्ग्रेसको व्यवहारले पनि काङ्ग्रेसको घोषणापत्रले पनि यो खालको कुनै खालको विभेद गरेको छैन र काङ्ग्रेसका हरेक सदस्यले काङ्ग्रेसको सदस्य मात्रै होइन काङ्ग्रेसका समर्थकले पनि काङ्ग्रेसका सबै निर्णयमा मेरो पनि सहभागिता छ र काङ्ग्रेसका हरेक निर्णयमा मेरो पनि ठाउँ छ, मलाई पनि सम्बोधन गरिएको छ भन्ने अनुभूति हुने खालको घोषणा पत्र तयार हुनुपर्छ भन्ने मलाई लाग्छ।
अलिकति यो संविधान संशोधन र मधेस केन्द्रित दलहरूलाई पनि चुनावमा भाग लिने वातावरण बनाउने विषयमा केन्द्रीय कार्य समितिमा पनि कुरो उठ्यो भने सुनियो, के विषयमा छलफल भयो, त्यो चाहिँ कस्ता कुरा आए?
अब त्यसमा चाहिँ के छ भने अब यहाँ हामीले यो मधेसवादी दलहरूसँग वार्ता गर्नका लागि खास गरी हाम्रो उप प्रधानमन्त्री विमल निजी अब हाम्रो सिटोलाजी पूर्व महामन्त्रीजी उहाँहरू चाहिँ लागिरहनु भएको थियो, हाम्रो नेताहरू पनि लागिरहनु भएको छ, उहाँहरू दुईजनाले भएका विभिन्न छलफलका कुराहरू के कुन कुन चरणमा छलफल भयो र एमालेहरूसँग के कुरा भयो, पछिल्लो अवस्थामा संविधान संशोधन जाने गरेर जाने कुराहरूमा के कुराहरू भयो भन्ने कुराहरू नै कुराहरू उठ्यो र अहिले के भने हामीले अब अहिले यस्तो अवस्थामा कि संविधानलाई सबैको स्वीकार्यता बढाउनु पर्ने अवस्थामा मधेसवादी दलहरूलाई पनि सँगै लिएर चुनावमै जानु उपयुक्त हुन्छ, अहिले मधेसलाई अलग्गै छोडेर मधेस बिनाको चाहिँ चुनाव गर्न उपयुक्त हुँदैन भन्ने पनि अहिलेसम्मको चाहिँ धेरै जसोको साथीहरू
त्यसमा के ब्रिफिङ गर्नुभयो, हामीले प्रगति कति गर्यौँ, जस्तै अलिकति एमाले पनि पोजिटिभ जस्तो देखिन्छ, मधेस केन्द्रित दल पनि अलिकति पोजिटिभ जस्तो देखिन्छ हामीले,
एमालेहरूको पनि भने के हो भने मधेसवादीहरूको भने के हो भने तपाईँहरू चाहिँ पहिला उ गर्नुहोस् तपाईँहरू कहाँसम्म जान सक्नुहुन्छ त्यो कुराहरू तय गर्नुहोस् भन्ने कुराहरू उहाँहरूले भन्नुभयो अरे, किनभने संविधान संशोधन तपाईँले गर्छु भन्नुभयो, पहिला पनि भन्नुभयो, अहिले पनि भनिरहनु भएको छ, तर संविधान संशोधनसम्म पुग्न सकिरहेको छैन, संविधान संशोधनलाई पारित गर्न सकिरहनु भएको छैन, त्यसैले तपाईँहरू कहाँसम्म केस पुग्न सक्नुहुन्छ केसम्म गर्न सक्नुहुन्छ तपाईँहरू स्पष्ट हुनुहोस् भन्ने मधेसवादीबाट एउटा कुरा आयो भन्ने कुरा आयो। अब एमाले ल ठिक छ त्यसो भने यो सीमाङ्कनलाई छोडेर जाने कुरामा पनि अरू चाहिँ तपाईँहरू चाहिँ तयार हो अरू मान्छेवादी पार्टीहरू पनि तयार हो कि होइन भन्ने कुरो अहिले प्रारम्भिक रूपमा. अब यो संविधान के अरे यो प्रदेशको सीमाङ्कनको विषयलाई छोडेर जाँदाखेरि पनि फेरि एमालेको फेरि त्यसपछिको चाहिँ अर्को थप प्रतिक्रिया के आउने हो, त्यसपछिको उसको रिजर्भेसन के आउने हो, त्यो त पछि थाहा हुँदै जाला. अब अहिले मूल रूपमा के भने प्रदेशको सीमाङ्कनलाई चाहिँ थाती राख्नुपर्छ भन्ने एमालेको भनाइ होइन, संविधानको संशोधनको लागि तपाईँहरूले चाहिँ संशोधन गरेर जानुपर्छ भने मधेसवादीको भने यही निर्णय बिचमा
वातावरण पोजिटिभ छ भन्ने नि उप प्रधानमन्त्रीज्यूको ब्रिफिङ रह्यो पार्टीलाई.
अब एमालेमा भर पर्छ त्यो कुराहरू होइन, एमालेमा भर पर्छ. एमाले अब साँच्चै के चाहिँ अब यो निर्वाचनका विषयहरूमा यो चाहे त्यो प्रदेशका कुरामा अलि लचक अप्नायो, किनभने सबैको भनाइ के आएको छ भने परिमार्जनसहित भनिएको छ. अब यो परिमार्जन भन्ने शब्द नै अपूर्त छ, अमूर्त छ. कसैले परिमार्जन अझ बढी खोज्ने, कसैले परिमार्जन भएकोलाई पनि चाहिँ अझ चाहिँ पछाडि हटाउने, अब यो अमूर्त चाहिँ परिमार्जनका शब्दावली प्रयोग भएका छन्. त्यसैले अब यो छलफलमा गइसकेपछि केही परिमार्जनसहित एमाले पनि अगाडि आउने हो भने निर्वाचनमा मधेसवादी दलहरूले पनि केही कुराहरू सहमति गर्नेहरू देखिन्छ. तर अब अहिले चाहिँ खालि के भने एमाले पनि के हो त सहमतिका बुँदाहरू, कहाँ कहाँ चाहिँ सहमति हुन सक्छन् भन्ने खालको अर्काले प्रश्न गर्नुभन्दा पनि आफू पनि एउटा जिम्मेवार पार्टी यो संविधान निर्माण गर्नका लागि एउटा प्रमुख घटक पनि भएका कारणले अरूलाई चाहिँ प्रश्न तेर्स्याउने मात्रै होइन, अरूलाई अप्ठ्यारो पार्ने मात्रै होइन, यो संविधान कार्यान्वयन गर्नका लागि मेरो पनि भूमिका के छ, मैले पनि कतिसम्म चाहिँ सहजीकरण गर्नुपर्छ भन्ने कुराहरू चाहिँ एमाले पनि बुझ्न जरुरी छ. त्यसैले एमाले केही लचक गर्ने हो, लचकता अप्नाउने हो भनेदेखि, किनभने त्यो लचकता नअप्ने हो भने हामीले अब मधेस बाहेकको चुनावमा जानु भनेको अर्को चाहिँ एउटा चाहिँ विखण्डनको बाटो सुरुवात हुन्छ. अब एमाले अब अहिलेको चाहिँ प्रस्तावलाई चाहिँ राष्ट्रघाती हो अथवा चाहिँ देशको अखण्डतालाई टुक्र्याउने हो, विखण्डनको कुरा हो भनिरहेको छ. तर उसको कामले के प्रमाणित गरिरहेको छ भने उसले जस्तो खालको चाहिँ अडान लिइरहेको छ त्यसले विखण्डनको बाटो रोजिरहेको छ. अहिले जसरी चाहिँ दुई नम्बर प्रदेशको कुरो छ, दुई नम्बर प्रदेश अथवा मधेस प्रदेश, मधेसलाई दुई प्रदेश दिँदाखेरि हामी चाहिँ नेपालबाट छुटिन्छ भन्ने चाहिँ एमाले जसरी चाहिँ भनिरहेको छ, हल्ला र प्रचार गरिरहेको छ, त्यो हो भनेदेखि उसले दुई नम्बर प्रदेश वा मधेसलाई चाहिँ अलगै राखेर चुनाव गर्न खोज्नु भनेको त जानी बुझिकन मधेसलाई ढकेलेर चाहिँ नेपालको अखण्डताभन्दा बाहिर राख्ने गर्ने प्रयत्न हो. त्यसैले एमाले चाहिँ यतातिर पनि सोच विचार गर्न जरुरी छ कि यसले यसलाई केवल मत तान्ने हिसाबले मात्रै, जनताले एउटा कार्ड फेकेर मात्रै कि मधेस हिमाल पहाड तराई नहुँदाखेरि, मधेस र हिमाल पहाड छुटिँदाखेरि विखण्डन हुन्छ भन्यो भने दुई नम्बर प्रदेश आफै तराई तराईको मात्रै, मधेसको मात्रै एउटा प्रदेश भनेको छ. त्यसमा पनि प्रदेश तराई प्रदेश बिना नै चुनावमा जाने जान पर्छ भनेर तराईलाई मधेसलाई बाहेक गरेर चाहिँ चुनावमा जाने जुन खालको सोच चाहिँ एमालेको देखिएको छ त्यो आफै विखण्डनकारी र तराईलाई मधेसलाई नेपालबाट वा हिमाल पहाडबाट अलग्याउने, टुक्र्याउने र जबरजस्ती ढकेल्ने मनसायबाट प्रेरित जस्तो देखिन्छ. त्यसैले एमाले पनि त्यसमा पुनर्विचार गर्ने हो भनेदेखि चुनावको वातावरण बन्ने सम्भावना देखिन्छ.
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क. काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बलदिन्द नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामीले वैशाख 31 गते हुने चुनावका लागि नेपाली काँग्रेसले थालेको चुनावी अभियान र मधेसी दललाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे छलफल गर्यौं. छलफलमा हुनुहुन्थ्यो नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी. कार्यक्रमको दोस्रो भागमा भैरवहामा द्वन्द्व पीड़ितले गरेको आय आर्जन र जीविकोपार्जन बारे छलफल गर्दैछौ. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बधिन्द नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ. यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ. कार्यक्रमको पहिलो भागमा काँग्रेसले हिजोदेखि थालेको केन्द्रीय कार्यसमितिको बैठकबारे छलफल गर्यौं. 10 वर्ष सशस्त्र माओवादी युद्धमा लागेका व्यक्तिहरू लडाकु शिविर छाडेर केही समय बेरोजगार भए पनि अहिले विभिन्न पेसा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन्. समाज र देश परिवर्तनको एजेण्डा लिएर युद्धमा होमिएका व्यक्ति निराश भएर बस्नुको साटो साना साना व्यवसाय गरेर खुशीसाथ जीवन बिताउनेहरूको संख्या धेरै छ. शान्ति मन्त्रालय तथा अरू संघ संस्थाले दिएको विभिन्न किसिमका व्यावसायिक तालिमलाई सदुपयोग गर्दै रूपन्देहीको भैरहवा क्षेत्रमा माओवादीका पूर्व लडाकु तथा पीड़ितहरूले मनज्ञ आमदामी गरिरहेका छन्। त्यस्तै व्यवसायीहरूसँग हाम्रा सहकर्मी भवानी प्रसाद पाण्डेले गर्नुभएको कुराकानी अबको क्रममा।
मेरो नाम सावित्रा बोहरा,
घरकानी
मेरो अहिले 10 महिना सालझण्डी नै भनेर अहिले गाउँलाई अब चाहिँ चिनिराखेको छ।
त्यहाँभन्दा पहिला यहाँको घर कहाँ थियो?
मेरो त्योभन्दा अगाडि अब हामी क्यान्टोनमेन्ट भर बसिराखेका थियौँ, 6 महिना रानीभोगिया क्यान्टोनमेन्टमा थियौँ। अहिले खास मेरो घर त हुम्ला जिल्ला दार्मा गाविस वार्ड नम्बर 9 पर्छ।
अनि तपाईँको परिवारको अवस्था?
मेरो परिवारको अवस्था अहिले हामी 3 मात्रै छौँ। हामी यतातिर अहिले शैक्षिक अवकाश लिएर सालझण्डीमा बसिराखेका छौँ। हाम्रो हुम्ला जिल्लामा अब देवर, देवरानी अनि सासुआमा हुनुहुन्छ।
तपाईँ अहिले शैक्षिक अवकाश लिनुभन्दा पहिला तपाईँको दिनचर्या कसरी बितेको थियो? तपाईँको परिवारको गुजारा कसरी चल्यो?
सेनामा हुँदाखेरि हाम्रो गुजारा त अब परिवार एक आपसमा अब सँगै पनि बस्न खासै टाइम पनि हुँदैन थियो। एक अर्काले आफ्नै आफ्नै ग्रुप चलाएर बसिन्थ्यो। त्यसपछि अब क्यान्टोनमेन्ट भइसकेपछि हाम्रो ग्रुप अब आफ्नै तरिकामा अब आफ्नै उहाँले आफ्नै ग्रुप चलाउनुहुन्थ्यो, मैले आफ्नै ग्रुप चलाउँथेँ र सँगै बसिन्थेन। अब हाम्रो परिवारको त्यस्तो अब बच्चा बच्ची पनि थिएन, बुढाबुढी थियौँ र आफ्नै ग्रुपसँगै नै बस्थ्यौँ हामी।
अहिले बच्चा कुन छोरा या छोरी?
छोरा छ अहिले।
कति वर्षको भयो बाबु?
9 छ अहिले।
अहिले आफ्नो सानो एउटा 3 परिवारलाई चलाउनको लागि के गर्दै हुनुहुन्छ?
अहिले हाम्रो 3 परिवार छ। अब 3 परिवारलाई पनि हेर्दाखेरि देख्दा सानो परिवार भए पनि अहिले धेरै खर्चको जमाना आयो, त्यसले गर्दाखेरि पनि खर्चको लागि अब घरमा बस्ने, अब खेती किसान गर्ने, सानो खुद्रा पसल छ, त्यो सँगसँगै सिलाइ गर्ने, यस्तै यस्तै गरेर चलिरहेको छ।
भनेपछि सिलाइ कटाई पनि गर्नुहुन्छ?
हजुर।
यो सिलाइ कटाई गर्न कहाँ गएर सिक्नुभयो?
सिलाइ कटाई गर्नको लागि मैले घरमै बसेर अब केही गरेर खानुपर्छ भन्ने सोच आयो। त्यसपछि म आफै नै सिक्न अब गाउँमा बसेर सिकेँ। त्यस पछाडि अब शान्ति समिति, स्थानीय शान्ति समिति जिल्लाबाट हाम्रो लागि दण्ड प्रभावित व्यक्तिहरूको लागि भनेर जुन ढाका पर्स ब्यागहरू अब सिलाइ सिकाउनु भयो, त्यो सँगसँगै अहिले धेरै सहयोग पुगिरहेको छ।
त्यो जुन तपाईँले तालिममा सिक्नुभयो, सिकेको कुरालाई व्यवहारमा लागू गर्नुभएको छ अहिले?
हजुर, अहिले मैले व्यवहारमा लागू गरिराखेको छु। अब त्यस्तो पसलै खोलेर ठुलै गराएर मैले बसिराखेको त छैन, दर्ता पनि गरिराखेको छैन। घर गाउँमा जति पनि आवश्यक पर्छन् गाउँमा आवश्यक परे अनुसार सिलाइराखेको छु र बेचिराखेको छु।
कति जति कमाउनुहुन्छ दिनमा?
दिनको मैले यति भनेर मैले तोकेर त भन्न सक्दैन। अब विभिन्न अब सामाजिक कामहरूमा पनि हिँडिन्छ, अब र परिवारहरू चलाउने व्यवसाय तरिकाले त्यस्तो गरेर त गरिराखेको छैन। आवश्यकता परे अनुसार गाउँमा जति आवश्यक पर्छ त्यति कुराहरू चलिराखेको छ।
भनेपछि गुजारा टार्नको लागि, गुजारा चाहिँ गर्नको लागि पुगेकै छ?
हजुर, अहिले गुजारा चलेर पनि हल्का बचतहरू गर्न सकिराखेको छ र बच्चाहरू पढाउन सकिएछ।
कति बचत गर्नुहुन्छ भनिदिनुहोस् न?
मासिक बचत हुन्छ होला अब 3,000 जति हुन्छ।
मासिक बचत खर्च घटाएर?
हजुर।
त्यसमा त राम्रै बचत गर्नुहुन्छ त?
हजुर।
भनेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ यो तालिमबाट?
हजुर, म एकदम अब सन्तुष्ट छु। अब जे होस् दण्ड प्रभावितले सिलाइ सिकेर पनि केही गर्न नसकेको अवस्था थियो, अहिले जे होस् सिलाइ सिकेर यही सिलाउँछु भने अन्य कपडाहरू सिलाउनको लागि खासै नआउने, त्यसपछि के गर्ने होला, फाटे उद्रेको सिलाएर खासै गुजारा नचल्ने। अहिले जे होस् ब्यागहरू हरेक किसिमका आइटमहरू सिकिसके पछाडि अहिले जे होस् राम्रै चलेको हुँदा म धेरै खुसी छु।
भनेपछि अब यो आफूले जुन खालको सिक्नुभयो यसलाई अझ बढी सिकाइलाई व्यवस्थित गर्नको लागि र सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि के गर्नुहुन्छ?
अझै मैले त बाहिर पनि सिक्न धेरै कोसिस गरिराखेको थिएँ। लेभल 1 सिक्यो, अलि चासो मात्रै बढ्यो, त्यसपछि कहाँ गएर कसरी सिक्ने होला, अब सिलाइ राम्रोसँग सिक्न पाए अझै राम्रो हुन्थ्यो कि भन्ने सोच हुँदाहुँदै अहिले फेरि दोस्रो लेभलको सिलाइहरू अलि सिक्दैछौँ, त्यसैमा पनि धेरै खुसी छु। लेभल 3 हुन्छ भनेर भन्नुहुन्थ्यो, अहिले 2 हामीले सिक्दैछौँ। अहिले
स्थानीय शान्ति समितिले द्वन्द्व प्रभावितको लागि तालिम दिन्छ, त्यस्तै जीविकोपार्जनको लागि सिप सिकाउँछ भन्ने कुरा कसरी थाहा पाउनुभयो?
र हामीले स्थानीय शान्ति समितिले कहाँ के गर्छ कसो गर्छ भन्ने पनि हामीले राम्रोसँग बुझिराखेका थियौनौ। अब गाउँघरमा के कस्तो भनेर हामी बाहिरतिर पनि ननिस्किने गर्दा हामीलाई केही पनि थाहा थिएन। जस सम्वाद परियोजना आयो अनि स्थानीय शान्ति समितिसँग जोड्यो, हरेक कार्यक्रमहरूमा जोड्दाखेरि हामीले अहिले त्यस्तो आफ्नो चासो पनि लाएर अनि स्थानीय शान्ति समितिले पनि द्वन्द्व प्रभावित यहाँ यहाँ छन् भनेर खोजी गर्दाखेरि हामीलाई एकदम सहज भइरहेको छ।
धनकुमारी थारू, घर चाहिँ गजली गाविस वार्ड नम्बर 1। म चाहिँ बेपत्ता परिवार, 2062 साल, 5 महिना 11 गते।
कहाँबाट बेपत्ता हुनुभयो तपाईँको श्रीमान?
यो के अरे बाँसगढी दुधराजबाट।
श्रीमानको नाम के थियो?
कमल प्रसाद थारू।
अनि त्यो बेपत्ता भइसकेपछि तपाईँको आफ्नो श्रीमान बेपत्ता भइसकेपछि तपाईँको आफ्नो जीवन गुजारा गर्न कति कठिन भयो?
एकदमै कठिन भयो नि। त्यति बेला मेरो दुईटा सानसानो बच्चाहरू थियो अनि म पनि अब खासै बल्ल 20-21-22 उमेरको थिएँ। अनि त्यति बेला केही सिप पनि थिएन। अब यस्तै अब जुन अब हामी एकल महिला भइसकेपछि हामीलाई समाजमा हेर्ने दृष्टिकोण कस्तो हुन्छ त्यस त्यो 21 वर्षको उमेरमा घरमा पनि अब सासु ससुरा बुढाबुढी हुनुहुन्छ अनि म एक्लै भएँ। एक्लै भएपछि मलाई एकदमै गाह्रो भयो। म चाहिँ अहिले पनि माइतमा बसिरहेको छु। माइतबाट चाहिँ यस्तै अब शान्ति समिति मार्फत अब कुनै संस्था मार्फत चाहिँ तालिमहरू दिए पनि गरेर।
भनेपछि तपाईँको दुईटा बाबु नानी?
हजुर।
अनि दुईटा बाबु नानी अनि तपाईँसँगको परिवारलाई दैनिक गुजारा गर्नको लागि समस्या त पर्यो होला त्यति बेला, कसरी त्यसको जोगो गर्नुभयो?
एकदमै समस्या पर्यो दिदी। आर्थिकको कारणले गर्दा अब हामी सामाजिक काम कारणले गर्दा म चाहिँ एक्लै भएँ। त्यति बेला मलाई सहारा दिने कोही पनि भएन त्यो अवस्थामा। म चाहिँ अनि के गर्ने त्यस्तो बेलामा? अब मसँग त्यति बेला सिप पनि थिएन, एकता पनि थिएन। अनि चाहिँ म माइतमा आएर बसेँ। माइतको सहारा लिएर बसेँ। त्यसपछि मैले अलिअलि सिप माइतमा आएर साथीहरूसँग कुनै संस्था मार्फत अलिअलि मैले त्यति बेला चाहिँ यो परिनियोजनबाट हामीलाई एउटा तालिम दियो, पढायो। त्यहाँबाट त्यस मार्फत मैले सुरु सुरुमा त्यहाँ काम गर्न लागेँ।
यो स्थानीय शान्ति समिति मार्फत कस्ता खालका तालिमहरू तपाईँले लिनु भएको छ?
स्थानीय शान्ति समिति मार्फत हामी सिप विकासको लागि जीवको उपार्जन गर्नको लागि चाहिँ लिइराखेछौँ।
अहिले के गर्नुहुन्छ?
त्यो लिएर चाहिँ मैले अहिले त्यो घरमा चाहिँ ब्यागहरू बनाउने, पर्सहरू, मोबाइल पर्सहरू बनाउने अनि त्यस अनि कपडाहरू सिलाउने गरेर चाहिँ मैले जीवको उपार्जन गरिराखेको छु।
भनेपछि स्थानीय शान्ति समितिले दिएको तालिमपछि तपाईँले चाहिँ त्यो काम गर्न थाल्नुभयो?
हजुर, एकदमै।
कति कमाउनुहुन्छ अहिले?
अब कमाउन त्यस्तो गाउँघरमा एकदमै त सकिन, त्यही पनि सिजन अनुसारको अलिअलि कमाइन्छ घरलाई जीवको उपार्जनको लागि हल्का फुल्का।
तीनजनाको परिवार पालिनको लागि तपाईँलाई सहयोग नै पुगेको छ?
हजुर, अलिअलि सहयोग पुगेछ। अब योभन्दा पनि अझै राम्रो भइदिए अझै राम्रो हुन्थ्यो।
मेरो नाम गोदावरी त्रिपाठी।
घर कहाँ?
रायपुर 4 मर्चवार।
रूपन्देही
मर्चवार।
अनि तपाईँ कसरी द्वन्द पीडित?
म त्यो राजपक्षले द्वन्द पीडित।
राज्यपक्षले के गर्यो तपाईँलाई?
राजपक्षले घरबाट समातेर ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो 40 दिनसम्म।
अनि तपाईँ द्वन्द पीडित हुँदै गर्दाखेरि तपाईँले जीविकोपार्जनको लागि के गर्नुभयो?
त्यो बेला त त्यहाँबाट छुट्यो भने त्यो बेला त केही गर्थिएन। हामीहरू त घरमा बस्ने अनि यताउताको कुरा, मान्छेले त्यहाँको समाज पनि, मधेसी समाज पनि त्यस्तै छ, ए फलानुमाको छोरी यति ठुलो भयो भने त्यहाँ गएर 40 दिन कटाएर आएपछि के गर्यो होला त्यहाँको प्रहरीले, के गरे होला त्यहाँको प्रहरीले यस्तो भनेर त्यही सुनेर बसे थिएँ। फेरि त्यो शान्तिको लागि संवाद परियोजना आयो। त्यो शान्तिको लागि संवाद परियोजना मार्फत हामीहरू धेरै क्षमता
के तालिम लिनु?
त्यो शान्ति समितिले हामीहरूलाई त्यो ढाकाको पर्स बैग सिकाएको थियो। त्यही सिकेर यतिखेर हामीहरू त्यही घरमा सिलाएर अनि नमुना कोसेली घरमा बेच्छौँ हामीहरू। अनि नमुना कोसेली घरमा आएर पनि म सिलाउँछु।
अनि नमुना कोसेली घर कहाँ छ?
त्यही छ, भैरवमा छ।
एयरपोर्टमा राख्नु भएको छ? हो,
एयरपोर्टमा पनि छ।
बिक्री हुन्छ
त्यहाँ? बिक्री हुन्छ।
कमाई कति हुन्छ?
कमाई त भइहाल्छ। मेरो त पर्सनल कमाई त जीवको उपार्जन त चलिहाल्छ। मेरो त महिनाको
कति हुन्छ?
महिनाको 5-6 हजार त भइहाल्छ।
बचत हुन्छ त्यो 5-6 हजार कमाएको बद्दीमा?
बचत हुन्छ।
आफूले लिएको तालिमप्रति सन्तुष्ट हुनुहुन्छ?
म त सन्तुष्ट छु, किनकि त्यो घरमा बसेर हामी त त्यति त गर्न सकिराखेको छौँ। हामीहरू जीवको उपार्जन त आफ्नो गरिराखेको छौँ, आफ्नो पाकेट खर्च चलाइरहेको छौँ, घरको पनि नुन तेल मर्चा मसाला चलाइरहेको छौँ, यति त गरिराखेको छौँ हामीहरू।
तपाईँले के बनाउनुहुन्छ?
त्यो ढाकाको पर्स बैग अनि त्यो जेन्स पर्स अनि त्यो खाडाहरू बनाउँछौँ कि।
तपाईँमा यो तालिम दिइसकेपछि जीवनस्तरमा सुधार आएको अनुभूति भएको छ?
भएछ, धेरै भएछ। मेरो जीवनमा त धेरै भएछ सुधार।
जति बेला तपाईँसँग सिप थिएन, आफूले केही गर्न जान्नुहुन्न थियो त्यति बेलाको अवस्था, र अहिले जति बेला तपाईँसँग सिप छ, अहिले केही गर्न खोज्दै हुनुहुन्छ, केही गर्नुभएको छ, आफूमा केही परिवर्तन भएको अनुभूति गर्नुभएको छ?
यति बेला त परिवर्तन भएछ मेरो, परिवर्तन भएछ कि अब घरमा बसेर, त्यति बेला त घरमा बसेर यताउतिको गरेर घरमा आर्थिक स्थिति कमजोर भएको कारणले घरमा झगडा हुने, झन्झट हुने, पढाइमा न पुग्ने अनि त्यति बेला त हामीहरूको पढाइ पनि छुटिसकेको थियो, आर्थिक स्थिति कमजोर भएर हामी दुईजना त पढ्न पाएन त्यति बेला। तर त्यो जीवको आजको बेलामा त्यो जीवको पालन त्यो सिलाएर हामीहरू जीवको पालन चलाइरहेको छौँ, बहिनी भाइहरूलाई पढाइराखेको छौँ।
कतिजनाको परिवार?
हामी त 8 जना।
मेरो नाम हरिकला मल्ल, अहिले मेरो बसाइ शङ्खनगर छ।
कति वर्षको हुनुभयो
अहिले? म
तपाईँ कसरी द्वन्द्व बिताउनु भएको?
मेरो जेठाजु पढ्नु भएको द्वन्द्वमा।
जेठाजु द्वन्द्वमा पढ्नु?
हजुर।
त्यस कारणले तपाईँ द्वन्द्व पीडित हुनुभएको?
हजुर हजुर।
अनि तपाईँ द्वन्द्व पीडित हुनुभएको छ भने तपाईँको यो तालिम लिनभन्दा पहिला तपाईँको जीवनस्तर कसरी गइरहेको थियो, कसरी गुजारा चलाउनुहुन्थ्यो?
जस्तो तालिम लिनु पर्दा पहिला त साधारणै नर्मल अब घर गृहस्थीमा त्यस्तो मात्रै थियो नर्मल। अहिले झन् यो दन्त पीडितलाई हाम्रो यो तालिम आयो 10 दिने, पहिला यो ब्यागहरूको पनि आएको थियो, अहिले चाहिँ थप टाई र टोपीको लागि भनेर आएको छ। अनि त्यसले चाहिँ हामीलाई धेरै आधार अहिले सहुलियत भएको छ। अनि हामीले चाहिँ हाम्रो 20 जना महिलाहरूलाई दिएकोमा अब म पनि एउटा त्यसमा चाहिँ सहभागिता थिएँ। त्यसमा चाहिँ अहिले धेरै राम्रो प्रगति भएको छ। यहाँ तालिम लिएर गइसकेपछि मैले घरमै 2-3 मिसिनहरू सिलाइ राखेर अनि एउटा व्यवसाय जे होस् 4-5 परिवारलाई एउटा उद्यमशील महिला सिलाइहरू राम्रो भइरहेको छ। ब्यागहरू पनि मैले चाहिँ अस्ति भर्खर दर्ता नगरिकन चलाइराखेको थिएँ। अनि यो फुलबारीमा पनि 14 दिनको यो पेन्सनी काममा खुल्दाखेरि मैले त्यहाँ पनि राखेँ। 14 दिन राख्दाखेरि 50-60 हजारको लगभग कारोबार भएको थियो र अहिले मैले चाहिँ अहिले हालमै 1 हप्ता जति भयो दर्ता गरेको। अहिले जे होस् राम्रै छ।
खास गरी के काम गर्नुहुन्छ, के बनाउनुहुन्छ तपाईँले?
अनि ब्यागहरू ढाकाको अनि कटराइजको अनि भेलभेटको कपडाहरूले सानसानो ब्यागहरू, ठुलो ब्यागहरू, लेडिज पर्सहरू, जेन्ट्स पर्सहरू त्यस्तो आइटमहरू बनाउने।
यो कमाइ कति छ अहिले तपाईँको?
इन्कम लगभग राम्रोसँग गर्ने भने 6 सर। अस्ति हामीले चाहिँ जस्तो 14 दिनमा चाहिँ हामीले चाहिँ लगभग 1,00,000 रुपियाँको जति लगानी भनौँ न, लगानी लगाउँदाखेरि चाहिँ आएको थियो, राम्रै थियो, जे कारोबार भएको थियो।
भनेपछि तपाईँले आफूले गरेको व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टी छु। र अरू 2-3 जना लगभग 4-5 जना महिलाहरूलाई पनि मैले तालिम दिएर उनीहरूले पनि रोजगार चलाइरहेको छ सर।
यो तालिम लिनभन्दा पहिला तपाईँको गुजारा कसरी चलाएको थियो?
मेरो त जस्तै सानसानो जस्तै पसल ससल सानसानो किराना पसल स्कुलको छेउमा भएको हुनाले सानसानो पसल थियो, त्यो भनेको छुट्टै हो। तर अहिले चाहिँ यो तालिम लिइसकेपछि धेरै राम्रो भएछ सर।
यो तालिम यहाँबाट प्राप्त हुन्छ भन्ने कुरा कसरी थाहा भन्नुभयो?
यो चाहिँ त्यही हामी द्वन्द्वपीडितमा पढेको, अब शान्ति समिति नमुनाहरूले चाहिँ नमुना म्याडमहरू जानकी म्याडम सरहरूले चाहिँ हामीलाई चाहिँ यसरी तालिम आउँदैछ ल यसरी सिक्नु भनेर हामी त्यसरी सिकेर अनि
यो तालिमपछि तपाईँमा आफूमा आफै सुधार आएको अनुभूति गर्नुभएको छ?
छ सर, एकदमै छ। आफूले पनि गरेर अरू 2-3 जना 4-5 जना महिलाहरूले पनि जे होस् मैले यहाँबाट सिकेर गइसकेपछि अनि ओल्तिर पल्तिरको दिदी बहिनीहरूले देखेर मैले पनि मलाई पनि सिकाइदिनु न मैले पनि गर्छु भनेर उनीहरूलाई सिकाइदिएर उनीहरूले चाहिँ अहिले आफूले घरै बसेर मेसिन राखेर उनीहरूले घरैबाट सप्लाई गर्छन् सामान।
तपाईँहरूले उत्पादन गरेको सामानले बजार पाएको छ?
बजार त अझै बजार सम्मानमा जानलाई अझै कठिनै छ सर।
किन कठिन भयो?
अब मार्केट बनाउनलाई अलिक गाह्रै छ हामीलाई।
किन समस्या भयो भनिदिनुहोस् न?
समस्या भयो भन्दाखेरि पनि अब सायद कम्पिटिसन हो कि हामी बजारमा अझै राम्रोसँग कन्भिन्स गर्न नसकेर हो कि के हो अब त्यस्तो।
द्वन्द्व प्रभावित द्वन्द्व पीडित महिलाहरूले बनाएका सामान भनेर नकिनेका त होइनन् होला नि?
होइन, त्यस्तो होइन।
हाम्रै आफ्नै सिपले बनाएको सामान हो, तपाईँहरूले किन्नुहोस् भनेर भन्नुभएको छ कसैलाई?
हजुर, भनेको छौँ सर।
प्रतिक्रिया के आउँछ त्यति बेला?
होइन, ठिक छ, राम्रो छ, तपाईँहरूले महिलाहरूले आफै बनाउनु भएको रहेछ भनेर धेरैले हामीलाई चाहिँ हौसला दिएको छ।
मेरो नाम नवीना चौधरी, मेरो चाहिँ गृह जिल्ला दाङ पर्यो र अहिले म चाहिँ भैरव 8 नम्बर वार्डमा बस्छु, सिनापात। अहिले चाहिँ म एउटा चुराको तालिम लिइराखेको छु र यो चुराको तालिम लिएर अहिले चाहिँ एउटा सफल व्यवसायी बन्ने चाहिँ मेरो सपना हो र त्यसमा चाहिँ म अगाडि बढिरहेको छु।
तपाईँले पहिला माओवादीको राजनीति गर्नुभयो होइन, पूर्व लडाकु सम्म उत्रनुभयो, उति बेलाको अवस्था र अहिलेको अवस्थामा आफ्नो जीविकोपार्जनमा के सुधार आएको देख्नुहुन्छ?
पूर्व लडाकु हुँदा त सायद हाम्रो व्यवस्थापन नै, अब हाम्रो अलिकति व्यवस्थापनकै कुरा गरौँ अथवा हाम्रो आर्थिक सम्बन्धकै कुरा गर्न पर्दाखेरि पार्टीकै जिम्मा थियो र त्यसपछि अब म बाहिर निस्किसकेपछि अहिले आउँदाखेरि कस्तो छ भन्नुहुन्छ भने यो चुरी उद्योगले अथवा त्यसले चाहिँ एउटा कुरा मनोबलको हिसाबले पनि त्यतिकै माथि राखेको छ। अर्को कुरा कस्तो भन्दाखेरि व्यावसायिक भइसकेपछिको एउटा अनुभूति त आफ्नो छ छुट्टै, र आफ्नो जीविका पालनको लागि सहज चाहिँ भएको छ।
कतिजनाको परिवार तपाईँको?
मेरो तीनजनाको परिवार, एउटा छोरी छ।
तीनजनाको परिवारलाई गुजारा टार्नको लागि यो चुरी उद्योगले काम गरेछ
भएको छ सर। त्यो
बचत पनि हुन्छ?
बचत चाहिँ अलिअलि हुन्छ, धेरै भएको छैन।
तपाईँले यो चुरी उद्योग सञ्चालन गर्नुभन्दा अगाडि तालिम लिनुभयो?
म तालिम त्यसरी म आधिकारिक तालिम लिएको थिएन। म चाहिँ यसो प्राइभेट रूपमा साथीभाइहरूसँग यसो हेरौँ भनेर लिएको थिएँ, र आधिकारिक तालिम चाहिँ मैले शान्ति समितिले अहिले दिएको छ द्वन्द पीडितहरूलाई भनेर। एउटा यस मार्फत म चाहिँ अलिकति अब अलिकति कस्तो भन्दाखेरि हिजोको अपुरो कुराहरूलाई अहिले यो अहिलेको तालिमले पूरा गर्नेछ।
यो स्थानीय शान्ति समितिले द्वन्द प्रभावित र पीडितहरूको लागि तालिम दिन्छ क्षमता अभिवृद्धि सम्बन्धी भन्ने कुरा कसरी थाहा पाउनुभयो?
यो कुरा चाहिँ हाम्रो यो जनउत्थान सहकारीको हाम्रो ज्ञानु म्याडम हुनुहुन्छ, उहाँले नै मलाई फोन गरेर बोलाउनु भयो र आउनुहोस् तपाईँहरू तालिम लिनुहोस्। र उहाँहरूलाई पनि हामीले बारम्बार भन्थ्यौँ कि तपाईँहरूको संगठन, तपाईँहरूको समूह, तपाईँहरूको सहकारी भनेको एउटा महिलाको बालबालिकाको पक्षमा काम गर्ने सहकारी हो भनेपछि त्यो सहयोग हामीलाई गर्नपर्छ भन्ने कुरा हामीले गरेका थियौँ।
भनेपछि उद्योग जुन चलाइरहनु भएको छ त्यसलाई तालिमले सहयोग गरिरहेछ?
त्यो तालिमले चाहिँ हामीलाई यो चाहिँ तालिमले चाहिँ धेरै सहयोग गरेछ।
भनेपछि क्षमता अभिवृद्धि तालिम लिइसकेपछि द्वन्द प्रभावितहरूमा, द्वन्द पीडितहरूमा केही सुधार आएको छ भन्ने लाग्छ?
एकदम सर, त्यो त आउनु पनि पर्छ, आएको पनि छ, र मैले अनुभव गरेका कुराहरू पनि धेरै अगाडि पनि बढ्नु भएको छ। थुप्रै प्रकारका तालिमहरू पनि लिइराख्नु भएको छ, दिनुभएको छ, र त्यसो भएको कारणले गर्दाखेरि द्वन्द प्रभावितहरूले अहिले जुन तालिमहरू लिइराख्नु भएको छ त्यसले पनि एउटा आर्थिक रूपमा विकास गर्नमा अग्रसर हुनुभएको छ।
हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। आजको कार्यक्रमको पहिलो भागमा काँग्रेसको हिजोदेखि शुरू भएको केन्द्रीय कार्य समिति बैठक र चुनावी अभियानबारे छलफल गर्यौं। त्यस्तै कार्यक्रमको दोस्रो भागमा भैरवामा द्वन्द पीड़ितले गरिरहेको आय आर्जनबारे कुराकानी गर्यौं। यो सँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्द्र नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।